यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कुल जनसंख्याको 72% कोरोना भाइरस विरूद्धको खोप लगाउने सरकारको योजना। खोप ल्याउने तयारीपछि भण्डारण क्षमता बढ़ाउन थालियो। कोरोना भाइरसको संक्रमणका कारण नेपाली कांग्रेसको महाधिवेशनको मिति संशोधन गर्ने तयारी। महाधिवेशन चैत वैशाखसम्म सर्न सक्ने महामन्त्री कोइरालाको भनाई। महामारीका बेला भएका आदेशको शीघ्र कार्यान्वयन गर्न प्रधान न्यायाधीश जबराको सरकारसँग आग्रह। भूमि सम्बन्धी समस्या समाधान आयोग र बागमती प्रदेशका विभिन्न 28 स्थानीय तहबीच समझदारी। र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 7 करोड़ नाग्यो। अब समाचार विस्तारमा। नेपालको कुल जनसंख्याको 72% कोरोना भाइरस विरूद्ध खोप लगाउने योजना सरकारले बनाएको छ। बाल बालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरू बाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। कुल जनसंख्याको 2/3 भन्दा बढ़ीलाई खोप लगाउँदा त्यसले समुदाय स्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने उहाँले बताउनुभयो। सरकारले पहिलो चरणमा 20% जनसंख्यालाई खोप लगाउने भएको छ। मन्त्रालयले विश्व स्वास्थ्य संगठन ग्लोबल भ्याक्सिन अलायन्स गावी र सेपी नामक 3 संगठनको कोभ्याक्स सुविधा नामक संयन्त्र अन्तर्गत निशुल्क खोप ल्याउने तयारी गरेको हो। यसैबीच खोप ल्याउने तयारी गरिएपछि मन्त्रालयले खोप भण्डारण क्षमता बढ़ाउन थालेको छ। नेपालमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये 94.2% संक्रमित निको भएको तथ्याङ्क छ। कोरोना भाइरसको संक्रमणबाट हिजो थप 1064 जना संक्रमित निको भएसँगै हालसम्म 94.2% संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुने संख्या 2,31,601 पुगेको छ। यस्तै हिजो 1,217 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 7,232 पीसीआर परीक्षण गर्दा 774 पुरूष र 443 महिलामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने संख्या 2,45,650 पुगेको छ। हाल देशभर 12,386 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। तीमध्ये 7,721 जना होम आइसोलेसनमा रहेका छन् भने 309 जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 12 जनाको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुने संख्या 1,663 पुगेको छ। कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशन अनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ। समितिले बुधबारसम्म कुल 17,235 बराबरको दावीमा कागजात पूरा भएको जनाएको छ। यस्तै भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा 4,152 दावी पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका संख्या भने 2,493 रहेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन दिनुभएको थियो। दावी भुक्तानीमा 8,145 रहेका छन् भने कागजात पूरा भई भुक्तानी गर्न बाँकी संख्या भने 9,090 रहेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कागजात नपुगी पुनर्निर्जीवन बीमा कम्पनीमा फिर्ता भएको दावी संख्या भने 1,136 रहेको छ। समितिका अनुसार बीमा लेख खरिद गरेका बीमितले दावी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड 2077 तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पूरा भए नभएको यकिन गर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। स्वर्गीय लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्वर्गीय लामाले राजनैतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको स्मरण गर्नुभयो। 2048 सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा सदस्य हुनुभएका लामासँग संसदमा भएको सहकार्य स्मरण गरिरहेको उल्लेख गर्नुहुँदै शोक वक्तव्यमा प्रधानमन्त्री ओलीले मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा लामाले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ। यसै गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको निधनले नेकपाले जुझारू एवं बौद्धिक व्यक्तित्व गुमाएको बताउनु भएको छ। शोक सन्देशमा अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट आन्दोलनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गर्नुभयो। कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत लामाको हिजो 69 वर्षको उमेरमा निधन भयो। नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भर्त्सना गर्दै दोषीलाई कड़ा कानूनी कार्यवाहीको माग गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको हिजो बसेको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउन चन्द समूहलाई अपील गरेको छ। बैठकले पार्टीले यही मंगिर 29 गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपील गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधि मार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो। नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशन कार्यतालिका कोविड 19 संक्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ। कांग्रेसले गत असार 22 गते केन्द्रीय महाधिवेशन आगामी फागुन 7 10 गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो। कोविड 19 कारण कार्यतालिका अनुसारको क्रियाशील सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ। पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभए पछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ। सोही कारण मंगिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा गर्न सम्भव नभएकाले चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने बताउनु भएको छ। पत्रकारहरूसँग हिजो चितवनमा कुरा गर्नुहुँदै महामन्त्री डाक्टर कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावी विरोध लगायत काम गर्न बाँकी रहेकाले तोकिएको समयमा महाधिवेशन सम्भव नरहेको बताउनुभयो। महामन्त्री डाक्टर कोइरालाले अहिलेको अवस्थामा कांग्रेस सरकारमा नजाने पनि स्पष्ट गर्नुभयो। राप्रपाले पार्टीको झण्डा र चुनाव चिन्ह सार्वजनिक गरेको छ। राप्रपाका अध्यक्ष कमल थापाले हिजो मकवानपुरमा आयोजित एक कार्यक्रमका बीच पार्टीको झण्डा र चुनाव चिन्ह हलो सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनैतिक दलहरूको इमान्दारिता भन्दा दलगत स्वार्थ बढ़ी भएको आरोप लगाउनुभयो। उहाँले सड़कको जुलुसको भीड़ले नभई संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबहराले महामारीका बेला भएका आदेशको शीघ्र कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। मानव अधिकार दिवसका अवसरमा नेपाल बार एसोसिएशनद्वारा भर्चुअल रूपमा आयोजित मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधान न्यायाधीश जबहराले आदेशको गहनता, सघनता र अपरिहार्यतालाई महसुस गरी जिम्मेवारी बोधका साथ क्रियाशील हुन सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो। मानव अधिकारको संरक्षण र सम्वर्धनमा कानून व्यवसायको भूमिका महत्वपूर्ण को बताउनुहुँदै प्रधान न्यायाधीश जबहराले कोरोनाको विषम परिस्थितिमा मानव अधिकारको संरक्षण र न्यायको पहुँचमा सबैले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री विष्णु प्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक बीच हिजो अर्थ मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ। भेटमा अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रूपमा कोरियाली जनताको उपस्थिति बढ़ाउन थप सहयोगका लागि आग्रह गर्नुभयो। राजदूत योङ सिकले कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने जानकारी गराउनुभयो। भूमि सम्बन्धी समस्या समाधान आयोग र बागमती प्रदेशका विभिन्न 28 स्थानीय तहबीच भूमि सम्बन्धी समस्या समाधान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ। हिटौडामा हिजो आयोजित भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बीच भएको समझदारी पत्र हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा द्विपक्षीय हस्ताक्षर भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान समितिले भूमि सम्बन्धी समग्र समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर भुइँयालले भूमिहीन नेपालीले भूमि प्राप्त गर्ने कार्यमा प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढ़ाएको बताउनुभयो। समझदारीपछि धेरै वर्षदेखि वन क्षेत्रमा बसेर आवाद गर्दै आएका भूमिहीन दलित र सुकुम्बासीले जग्गा धनी पूर्जा प्राप्त गर्ने मन्त्री फुयालले बताउनुभयो। आयोगका अध्यक्ष देवी प्रसाद केवालीले भूमिहीनको समस्या समाधान आयोगले तीव्र रूपमा काम अघि बढ़ाएको जानकारी दिनुभयो। सरकारको उच्च प्राथमिकतामा रहेको निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारी पूरा भएको छ। विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, त्यस क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ लगायतका महत्वपूर्ण कामहरू भएको आयोजनाले जनाएको छ। भूषण पोखरेलको रिपोर्ट।
सरकारले घोषणा गरेका राष्ट्रिय गौरवको आयोजनाहरूमध्ये निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि पहिलो चरणको पूर्व तयारी पूरा भएको आयोजनाले जनाएको छ। विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, सुकुम्बासी बस्ती स्थानान्तरण र त्यस क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ कार्य भइरहेको राष्ट्रिय गौरवको आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो।
जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भएको छ र सुकुम्बासी बस्तीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कामको लागि स्थलगत अध्ययन गरेर कुन विकल्पमा त्यो बस्तीलाई स्थानान्तरण गर्न सकिन्छ भन्ने विकल्पको सहित रिपोर्ट प्रतिवेदन हामीले मन्त्रालयमा पेश गरिसकेका छौँ। अर्को महत्वपूर्ण काम भनेको चाहिँ निजगढ विमानस्थलको पहिलो चरणको काम गर्नको लागि आवश्यक जमिनमा रहेका रुख बिरुवा कटान गर्ने काम हो। त्यो कामको लागि 1900 हेक्टरमा कतिवटा रुखहरू छन् भनेर लोकको लगत राख्ने नम्बरिङ गर्ने टाँचो लगाउने कामहरू चाहिँ अहिले कन्टिन्युस भइरहेको छ।
विमानस्थल निर्माण क्षेत्रको वरिपरि सड़क निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न परामर्शदाता छनौट गरेर काम अगाडि बढाइएको छ। यसअघि विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीले विमानस्थल निर्माणमा चासो नदेखाएपछि लगानी बोर्डले कुन मोडालिटीमा विमानस्थल निर्माण गर्ने भन्ने बारेमा छलफल गरिरहेको छ। करिब 1,20,000,000,000 रुपियाँ लागत अनुमान गरिएको निजगढ विमानस्थल सरकार आफैले निर्माण गर्ने निर्णय गरेको लामै समय भइसक्दा पनि निर्माण कार्य अगाडि बढ्न सकिरहेको छैन। इन्जिनियर प्रदीप अधिकारी,
निजगढ विमानस्थलको भौतिक निर्माण कार्य अहिले आधारहरू बनिसकेको छैन। बुट मोडलमा बनाउने कि नेपाल सरकार आफूले बनाउने भन्ने कुराहरू अहिले पनि हामी विचारिन्छ यो कुरा, किनभने एक्चुली बोट पोर्टल बनाउने भनेर लगानी बोर्डले गरेको यो नेगोसिएसन चाहिँ तार्किक निष्कर्षमा पुग्न सकेको छैन अहिलेसम्म। निजगढ विमानस्थलको अहिलेसम्मको मास्टर प्लानलाई यसलाई अपडेट गर्ने र चाहिँ पहिलो चरणको निर्माण कार्यको चाहिँ डिजाइन ड्रोइङ इस्टिमेट तयार गर्ने कामको लागि परामर्शदाता छनौट गर्ने काम पनि लगभग सम्पन्न भएर हामी अब अर्को हप्तातिर हामी छनौट गर्ने अवस्थामा छौँ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय सहजीकरण समिति मार्फत हाल काम गरिरहेको छ। भूषण पोखरेल, रेडियो नेपाल, काठमाडौँ।
संस्कृत भाषा तथा आर्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले दार्चुलाको शैल्य शिखर नगरपालिकाले गुरूकुल विद्यापीठ सञ्चालनमा ल्याएको छ। सरकारी पाठ्यक्रम अनुसार नै नगरपालिकाले कक्षा 6 देखि कक्षा 10 सम्मका लागि परम्परागत गुरूकुल शिक्षा अध्यापन गराउन विद्यालय सञ्चालनमा ल्याएको हो। बैतडीबाट सिपी लोहियाको रिपोर्ट।
सरकारी पाठ्यक्रम अनुसार नै नगरपालिकाले कक्षा 6 देखि 10 सम्मका लागि उक्त विद्यालय सञ्चालनमा ल्याएको हो। प्रसिद्ध तीर्थस्थल शैल्य मालिकार्जुन जगतपुरी शिवधाममा गुरूकुल विद्यापीठ अहिले सञ्चालनमा छ। शिवधाम तीर्थस्थल विकास समिति अध्यक्ष पीताम्बर विष्ट,
नेपाल सरकारको पाठ्यक्रम अनुसार नै यसका विषयवस्तुहरू अध्ययन अध्यापन गरिन्छ। आर्य संस्कृति, यसको संरक्षण संवर्धन, संस्कृत भाषाको जगेर्ना गर्न, हाम्रा संस्कृतिहरू संरक्षण गर्नको लागि नै यसको मूल उद्देश्य।
उक्त गुरूकुल विद्यापीठमा अहिले कक्षा 6 को पढ़ाई सञ्चालन भइरहेको छ। गुरूकुल शिक्षा अन्तर्गत विभिन्न कर्मकाण्डी ज्ञानहरू दिइन्छ। विद्यापीठका प्रधानाध्यापक हरिप्रसाद विष्ट,
यो सिकेर कर्मकाण्डतिर पण्डिताइ भन्छन् नि, त्यो हो। डिग्रीसम्म पढाइ हुन्छ, डिग्री पढेपछि संस्कृतको छुट्टै लोक सेवा पनि हुन्छ, त्यसमा पनि आयोग दिन सक्छन्, शिक्षकको पनि त्यो अवसर हुन्छ।
विद्यालय सञ्चालनका लागि जगतपुरी शिवधाममा रहेको ओम शान्तिका अभियन्ताहरूले पहल थालेका थिए। सोही प्रस्ताव अनुरूप नगरपालिकाले स्वीकृति दिई अहिले गुरूकुल विद्यापीठ सञ्चालनमा छ। शैले शिखर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र बहादुर विष्ट:
जगतपुरी शिव धाम तीर्थस्थल विकास समितिबाट गुरूकुल संस्कृत वेद विद्यापीठ खोल्नुपर्छ भन्ने प्रस्ताव आयो। त्यसलाई चाहिँ हामीले अध्ययन गर्यौं र नगर शिक्षा समितिको बैठकले त्यसलाई चाहिँ स्वीकार गरेर परम्परा अनुसारको सबैभन्दा पुरानो धर्म भएको हुनाले धामको पनि उन्नति हुने र हाम्रो संस्कृति हस्तान्तरणको पनि एउटा राम्रो अवसर आउने भएको हुनाले नगरको स्रोतबाट बेहोर्ने गरी अनुमति दिने निर्णय गर्यौं।
यस विद्यापीठको सञ्चालन तथा व्यवस्थापन नगरपालिकाले गरिरहेको छ। यहाँ खास गरी कर्मकाण्ड, संस्कृत शिक्षा लगायतको अध्यापन गरिने हुँदा सामाजिक विकृति विरूद्धका कुराहरूमा ज्ञान दिइँदै आएको छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
तुलसीमान श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोक साहित्य पुरस्कार यो वर्ष वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा हिजो आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरूङले वरिष्ठ देउडा गायक जोशीलाई पुरस्कार सहित ताम्रपत्र प्रदान गर्नुभयो। पुरस्कारको राशि 25,005 रूपियाँ रहेको छ। 2034 सालदेखि अनवरत रूपमा देउडा गीत मार्फत लोक साहित्यको सेवा गरे बापत वरिष्ठ देउडा गायक जोशीलाई सम्मान गरिएको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने संख्या 7 करोड़ नाघेको छ। गत 24 घण्टामा विश्वभर 6,54,000 भन्दा बढ़ी संक्रमित थपिएसँगै संक्रमित हुने संख्या 7,06,76,000 नाघेको हो। संक्रमणका कारण विश्वभर 15,87,000 भन्दा बढ़ीको ज्यान गएको छ। विश्वभर 4,91,27,000 भन्दा बढ़ी संक्रमित निको भएको तथ्याङ्क रहेको छ भने 1,79,61,000 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका छन्। गत 24 घण्टामा सबैभन्दा बढ़ी अमेरिकामा 1,98,000 भन्दा बढ़ी संक्रमित थपिएका छन् भने ब्राजिलमा 53,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। रसियामा गत 24 घण्टामा 27,900 बढ़ी संक्रमित थपिएका छन्। संक्रमित संख्याका आधारमा विश्वमै दोस्रो स्थानमा रहेको छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 34,600 भन्दा बढ़ी संक्रमित थपिएका छन्। भारतमा केही दिन यता संक्रमितको संख्या घटिरहेको छ। अमेरिकाका औषधि विज्ञहरूले अमेरिकाको औषधि विभागलाई फाइजर बायोएनटेक कम्पनीको कोरोना भाइरस विरूद्धको खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्ने अनुमति दिन सिफारिश गरेका छन्। अमेरिकामा औषधि विज्ञहरूको 23 सदस्यीय समितिको बैठकले फाइजर कम्पनीको भ्याक्सिन प्रयोग गर्ने सिफारिश गरेको हो। फाइजर कम्पनीको कोरोना भाइरस भ्याक्सिन सर्वसाधारणमा प्रयोग गर्न बेलायत, क्यानाडा, बहराइन र साउदी अरब लगायतका देशहरूले अनुमति प्रदान गरिसकेका छन्। बेलायतको औषधि व्यवस्था विभागले कुनै खाद्य पदार्थ वा अन्य कुनै गम्भीर प्रकृतिको एलर्जी हुने व्यक्ति लाई कोरोना भाइरस विरूद्धको खोप दिन नहुने जनाएको छ। अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेक कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको खोप सर्वसाधारणलाई लगाउन शुरू गरेको बेलायतले कुनै व्यक्तिमा गम्भीर खालको एलर्जी भएको छ भने त्यस्ता व्यक्तिमा खोप जोखिमयुक्त हुन सक्ने भन्दै भ्याक्सिन लगाउनु पहिले व्यक्तिमा कुनै बेला खानाका कारण एलर्जी भए नभएको यकिन गर्नुपर्ने जनाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले कुनै सन्धि सम्झौता बिना युरोपेली संघ छोड्ने प्रबल सम्भावना रहेको बताउनु भएको छ। बेल्जियमको ब्रसल्समा युरोपेली संघका उच्च पदस्थ पदाधिकारीसँगको बैठकपछि पहिलो पटक बोल्नुहुँदै प्रधानमन्त्री जोनसनले व्यापारिक संस्था र सर्वसाधारणहरूले युरोपेली संघबाट बिना कुनै सम्झौता हुने बहिर्गमनका लागि तयार हुनुपर्ने बताउनुभयो। युरोपेली संघ र बेलायतबीच वार्ता जारी रहे पनि सम्झौता हुने कुनै लक्षण नदेखिएको प्रधानमन्त्री जोनसनले बताउनुभयो। आगामी डिसेम्बर 31 पछि बेलायतले युरोपेली संघले अंगीकार गरेको व्यापारिक नीति तथा नियमहरू मान्नुपर्ने छैन, त्यसैले दुई समूहले सो अवधि अघि नै सम्झौताका लागि पहल गर्दैछन्। युरोपेली केन्द्रीय बैंक ईसीबीले महामारीजन्य आपतकालीन खरिद कार्यक्रमका लागि थप 6,05,000,000,000 अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ। उक्त कार्यक्रमलाई सन् 2022 को मार्चसम्मका लागि विस्तार गरिएको छ। नयाँ कार्यक्रमले कोविडका कारण थला परेको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ईसीबीले आफ्नो मौद्रिक नीति सम्बन्धी बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महामारीजन्य आपतकालीन खरिद कार्यक्रमलाई पहिले यसै वर्षको मार्चमा ल्याइएको थियो, जुनमा थप 6 खर्ब युरो थप गरिएको थियो। अब यो कार्यक्रमको कुल बजेट 18,50,000,000,000 पुगेको छ। ईसीबीले खास गरी दीर्घकालीन पुनर्वित्त कार्यक्रमको तेस्रो श्रृंखला अन्तर्गत बैंकिङ कर्जा समेत बढ़ाउने भएको छ। अब आर्थिक समाचार।
सड़क विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सड़क मर्मतका लागि सरकारसँग 1,50,00,000,000 रुपियाँ माग गरेको छ। वर्षाका कारण आएको बाढ़ी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग 1,50,00,000,000 रुपियाँ माग गरिएको विभागले जनाएको छ। वर्षाका कारण अरनीको राजमार्गका विभिन्न खण्ड बेनी जोमसोम खण्ड र साफेबगर मार्तडी सड़कमा पुगेको क्षति सामान्य मर्मतले सम्पन्न गर्न नसकिने भएकाले थप रकम माग गरिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना 8 महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई एकपटकमा 800 मानिसले मात्र अवलोकन गर्न पाउने र एक व्यक्ति बढ़ीमा 2 देखि 2.5 घण्टामा बाहिर निस्कनु पर्ने लगायतको व्यवस्था गरिएको चिडियाखाना व्यवस्थापन प्रमुख डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत्र 7 गतेदेखि बन्द थियो। उदयपुरमा सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ। यो सँगै स्वास्थ्य बीमा कार्यक्रम 61 जिल्लामा लागू भएको छ। राष्ट्रिय बीमा बोर्डले सोमबार उदयपुरको जिल्ला सदर मुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी बीमा कार्यक्रम लागू भएको जानकारी दिएको हो। नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले आर्थिक वर्ष 2072-73 स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ। फिफाले बिहिबार सार्वजनिक गरेको वरियता अनुसार नेपालले 171 स्थानमा यथावत रहेको छ। पछिल्लो एक महिनादेखि कुनै अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालको वरियता भने स्थिर रहेको हो। नेपाल सहितका दक्षिण एसियाली देशले अन्तर्राष्ट्रिय फुटबल खेल्ने मौका पाएका छैनन्। सोही कारण सबैको वरियता यथावत रहेको छ। तर बंगलादेश वरियतामा 2 स्थान तल झरेको छ। गत हप्ता मात्र बंगलादेशले विश्वकप छनौटमा कतारसँग खेल गुमाएको थियो। सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो। दक्षिण एसियाली देशमध्ये नेपाल भन्दा माथि रहेको मालदिव्स 155 स्थानमा छ। भारत 104 स्थानमा रहेको छ। नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश 186 स्थानमा छ। त्यस्तै भूटान 189, पाकिस्तान 200 र श्रीलंका 206 स्थानमा रहेको छ। विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो। विश्व वरियतामा शीर्ष 10 देशको स्थान घटबट भएको छैन। अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष खेलाड़ीको तलब बढ़ाएको छ, जसमा महिला खेलाड़ीको 50% भन्दा बढ़ी बढ़ाएर पुरुष खेलाड़ी बराबर गरेको छ। एन्फाको कार्य समितिको बैठकले पारित हुने गरेर पुरुष र महिला खेलाड़ीको तलब समान 18,000 पुर्याइएको छ। पछिल्लो पटक विश्वमा नै महिला र खेलाड़ीको तलब समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केही हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडि बढेको हो। अहिले पुरुषको तलब यसअघि पाउँदै आएको 3,000 बढ़ाउने र महिलाको दोब्बर गर्ने प्रस्ताव लगेको थियो, जसलाई कार्य समितिको बैठकले सहजै पास गरेको छ। पुरुष खेलाड़ीले यसअघि महिनाको 15,000 पाउँदै आएका थिए भने महिला खेलाड़ीले 7,000 पाउने गरेका थिए। कोरोना भाइरसका कारण आर्थिक रूपमा त्यति सबल नरहेको अवस्थामा एन्फाले तत्कालका लागि पुरुष र महिलाको तलब बढ़ाउने निर्णय गरेको हो। एन्फाले आफ्नो खातामा रहेको 5 करोड़ रुपियाँ फिक्स डिपोजिटबाट आएको ब्याजबाट खेलाड़ी कर्मचारीको तलब दिँदै आएको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रही 1-2 स्थानमा हल्का वर्षा हुने र अन्य भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:45 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कुल जनसंख्याको 72% कोरोना भाइरस विरूद्धको खोप लगाउने सरकारको योजना। खोप ल्याउने तयारीपछि भण्डारण क्षमता बढ़ाउन थालियो। कोरोना भाइरसको संक्रमणका कारण नेपाली कांग्रेसको महाधिवेशनको मिति संशोधन गर्ने तयारी। महाधिवेशन चैत वैशाखसम्म सर्न सक्ने महामन्त्री कोइरालाको भनाई। महामारीका बेला भएका आदेशको शीघ्र कार्यान्वयन गर्न प्रधान न्यायाधीश जबराको सरकारसँग आग्रह। भूमि सम्बन्धी समस्या समाधान आयोग र बागमती प्रदेशका विभिन्न 28 स्थानीय तहबीच समझदारी। र विश्वभर कोरोना भाइरस बाट संक्रमित हुने संख्या 7 करोड़ नाग्यो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।